नमस्कार। कार्यक्रम जीवन साथीको आजको नयाँ अङ्कमा तपाईँलाई हार्दिक स्वागत छ। म गोकुल भण्डारी। कार्यक्रम जीवन साथी तपाईँ हरेक साताको आइतबार बिहान 9 बजेको खबरपछि करिब 9:55 बजेसम्म नेपालकै उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत सुन्न सक्नुहुन्छ। त्यसै गरी यो कार्यक्रम तपाईँ www.vijayfm.org.np लगन गरेर अर्थात् एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूले विजय एफएमको एप्सबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। कार्यक्रम जीवन साथीमा हामीले त्यस्ता एक जोडीसँग कुराकानी गर्छौं जसले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। ती जोडीसँग हामीले विशेष गरी माया, प्रेम र पारिवारिक विषयमा रहेर कुराकानी गर्ने गर्छौं। आउनुहोस् आफन्त, सदाझै आज पनि म तिलकपुर गाविस वडा नम्बर 6 बासाबसही नवलपरासीमा बस्नुहुने एक दम्पतिसँग कुराकानी गरेको छु। तिलकपुर 6 बासाबसही नवलपरासीमा बस्नुहुन्छ मिनकेशर शर्मा र नमुना गेवाली। मिनकेशरजी, बसन्तपुर जेनित इङ्ग्लिस बोर्डिङ स्कुल तिलकपुर 6 बासाबसही नवलपरासीको पूर्व प्रिन्सिपल हुनुहुन्छ। त्यसै गरी उहाँ लक्ष्मी नारायण बचत तथा ऋण सहकारी संस्था तिलकपुर 6 बासाबसहीको पूर्व कोषाध्यक्ष हुनुहुन्छ र हाल ज्ञान ज्योति एकाडेमी रामनगर नवलपरासीमा अध्यापन गराउँदै आउनु भएको छ भने कुमुदिनी उच्च माध्यमिक विद्यालय बर्दघाट नवलपरासीको एकाडेमिक कोअर्डिनेटर पनि हुनुहुन्छ। नमुनाजी गृहिणी हुनुहुन्छ। सौगात सामुदायिक विकास प्रतिष्ठान तिलकपुर 6 बासाबसही नवलपरासीको पूर्व सदस्य, त्यसै गरी उहाँ तिलकपुर 6 बासाबसहीमा रहेको शिव पञ्चाङ्ग मन्दिरको महिला जागरण कीर्तन समूहमा सदस्य हुनुहुन्छ भने हाल कुमुदिनी उच्च माध्यमिक विद्यालय बर्दघाट नवलपरासीमा लाइब्रेरियनको रूपमा पनि कार्यरत हुनुहुन्छ। आजको कार्यक्रममा हामी मिनकेशर शर्मा र नमुना गेवालीको दाम्पत्य जीवनको बारेमा कुराकानी गरेका छौं। कार्यक्रममा लागौं कुराकानी तर्फ। कार्यक्रममा यहाँहरू दुवै जनालाई स्वागत छ।
धन्यवाद।
आराम हुनुहुन्छ?
एकदम सकुशल।
आजभोलि केमा व्यस्त हुनुहुन्छ?
आजभोलि म आफ्नो पढाउने पेसा भएको कारणले गर्दाखेरि बालबालिकालाई पढाउने सन्दर्भमा र विद्यालय सञ्चालन गर्ने चाहिँ सन्दर्भमा म अत्यन्त व्यस्त चाहिँ छु।
नमुनाजी
हजुर,
आराम हुनुहुन्छ?
आरामै।
तपाईँको दैनिकी कसरी बितिरहेको छ आजभोलि?
कसरी भनौँ, गृहिणी भएको नाताले घर सञ्चालनमै बित्छ, अब अलिकति शिक्षिकाको रूपमा अब स्कुल जाने आउने क्रममै बित्छ भनौँ।
आजको कार्यक्रम जीवन साथीमा हामीले तपाईँहरू बिचको माया, प्रेम र पारिवारिक विषयमा रहेर कुराकानी गर्छौँ। यो कुराकानीको लागि तपाईँहरू दुवैजना तयार हुनुहुन्छ?
तयार छौँ, एकदम
तयारी छ।
कुराकानी सुरुवात गरौँ है त।
हस् हुन्छ।
सुरुवातमा यो जीवन साथीकै प्रसङ्गबाट सुरुवात गरौँ। जस्तो जीवन साथी भन्ने बित्तिकै विवाहको कुरा आउँछ। नेपालमा अहिले विवाह गर्ने विभिन्न तरिकाहरू छन्। जस्तो मागेर गरिने विवाह छ, भागेर गरिने विवाह छ, चोरेर गरिने विवाह छ। अहिले पछिल्लो समयमा आएर त कोर्ट म्यारेजको कुराहरू पनि आइराखेको छ, चलिराखेको छ। तपाईँहरू दुईजना एक आपसमा जीवन साथीको रूपमा वैवाहिक बन्धनमा कसरी आबद्ध हुनुभयो?
यो गजबको प्रसङ्ग छ। यसमा
हजुर
पढ्ने क्रममा, अध्ययन गर्ने चाहिँ क्रममा म बुटोल बमुही क्याम्पसमा डिग्री भर्ना हुने चाहिँ क्रममा पढ्ने क्रममा म आइडियलमा पढाउने काम पनि गर्थेँ र यसरी पढाउने चाहिँ क्रममा अहिले जीवनसाथी नमुना भनेर नै चिनियो। तर त्यति बेला कुन मिस रहेछ भनेर मैले हेर्ने गर्थेँ, अब्जर्भ गर्ने चाहिँ गर्थेँ र त्यसपछि उहाँको आनी बानी क्रियाकलाप सबै आफूलाई मन पर्यो र आफ्नो परिस्थिति समय अनुसार मैले प्रस्ताव पनि राखेँ र त्यसपछि मैले उनको परिवारसँग पनि कुरा चाहिँ गरेँ र यसरी उहाँको परिवारसँग कुरा गरिसकेपछि बुवा र आमासँग पनि मैले कुरा गरेँ अनि समय र परिस्थिति अनुसारको कारणले गर्दाखेरि मलाई स्वीकार चाहिँ अनुमति चाहिँ दिनुभयो आफ्नो बुवा आमाले र जसको कारणले गर्दाखेरि मैले उनलाई आफ्नो जीवनसाथी बनाउन त्यसरी म सफल भएँ।
भनेको लभ म्यारेज गर्नुभयो?
यसलाई लभ पनि नभनौँ, रिएरेन्ज पनि नभनौँ, यो जुन तपाईँले भनेअनुसारको चारवटै शब्द चाहिँ नमिल्ने तरिकाको चाहिँ यहाँ चाहिँ रह्यो। न भागेर लिएर गएको, न चोरै लिएर चाहिँ गएको, मागेर लिएर चाहिँ गएको, तर यसमा सहमति चाहिँ भएर हाम्रो चाहिँ बिहा चाहिँ भएको।
नमुनाजी
हजुर,
जस्तो उहाँले त्यो विवाहको प्रसङ्गमा मैले चाहिँ आइडियल स्कुलमा पढाउँदाखेरि उहाँलाई निकै नियालिरहेको थिएँ, उहाँलाई चाहिँ वाच गरिरहेको थिएँ भनेर भन्नुभयो, तपाईँले चाहिँ कतिको ख्याल गर्नुभएको थियो उहाँलाई?
मैले त एउटा शिक्षक अब स्टाफको रूपमा नै ख्याल गरिरहेको थिएँ. मैले त्यस्तो किसिमले हेरेकै थिइनँ. एउटा फ्रेन्ड एज अ सँगै जाने सहायक साथीको रूपमा मात्र हेरेकी थिएँ.
त्यो कुराकानी चाहिँ कहाँबाट सुरु भयो?
कुराकानी त उहाँले प्रेम प्रस्ताव पत्रको रूपमा मलाई दिनुभयो, त्यहाँबाट नै सुरु भयो.
पत्रमा के लेखेर पठाउनु भएको थियो?
पत्रमा त्यस्तो खालको चाहिँ थिएन, मेरो आफ्नो घरैसी समस्याका कुराहरू चाहिँ मैले दर्शाएको चाहिँ थिएँ. अब त्यसले मन छुन गएछ, जसको कारणले गर्दाखेरि वास्तवमा एउटा जीवनसाथीको भन्दा पनि एउटा भगवान्को रूपमा चाहिँ प्रकट चाहिँ भएर मलाई सेवा गर्न आए जस्तो चाहिँ मलाई चाहिँ लाग्यो. उहाँको मनले त्यही नै मानेर अनि त्यसपछि उहाँ एउटा ओम शान्तिमा लागिसकेको मान्छेलाई पनि मैले आफूलाई सहयोग गर्नको लागि त्यस्तो खालको शब्दहरू चाहिँ लेख्न सफल भएर रहेछ जस्तो मलाई चाहिँ लाग्यो.
के लेख्नु भएको थियो त्यस्तो तपाईँलाई चाहिँ एकदम आकर्षित गर्ने खालको शब्दहरू?
त्यस्तो त उहाँले अब पारिवारिक समस्याहरू र आफ्नो अब जीवनमा घटेका अतीतहरूलाई चाहिँ केलाएर अब जुन कुरा पत्रमा लेख्नु भएको थियो. म ओम शान्तिमा आबद्ध थिएँ पहिल्यैदेखिबाट. समाजसेवा सो परिवर्तनबाट नै अरूको अरूलाई चाहिँ परिवर्तन गर्न सकिन्छ, सकारात्मक सोचको विकास गर्न सकिन्छ भन्ने भावना लिएर अगाडि बढेकी एउटा सानी अब फुच्ची नै भनौँ. त्यति बेलाको अवस्थामा त्यति उमेर पनि भइसकेका थिएन, पहिला 11 पढ्दै थिएँ म. त्यही बेलामा देवीको रूपमा मैले पाएँ, मैले मेरा समस्याहरू यस्ता छन् त्यसका लागि सहभागी हुनुहुन्छ या हुनुहुन्न भन्ने उहाँको जुन सम्बोधन थियो ती शब्दहरू थिए. त्यसबाट अवश्य छु, सहयोग छु, म सेवाकै रूपमा अगाडि बढिरहेको छु. यस्ता समस्याहरूलाई केलाएर हजुरको सहपाठी बनेर समस्यासँग जुन्दै एकपाठी भएर दुईजना अब सँगै जान सक्छ भने अवश्य पनि सकौँला भनेर उहाँको पत्रलाई चाहिँ यसरी मैले स्वीकार गरेको. त्यसबाट नै प्रभावित भएँ भन्दा पनि हुन्छ.
उहाँले त्यो चिठी दिने बेलामा त्यो पत्र दिने बेलामा स्कुलमै दिनुभयो कि स्कुलभन्दा बाहिर कतै भेटेर दिनुभयो?
अब स्कुलमा लेजर पिरियड अब खाली घन्टीको अवस्थामा त्यतिखेर नै दिनुभयो भन्दा नि हुन्छ.
विवाह चाहिँ कहाँबाट गर्नुभयो?
विवाह सिद्ध बाबाबाट विवाह भयो. हाम्रो
आफन्तहरू सबै बोलाउनु भयो,
दाजु र भाउजू अनि मेरो साथीहरू मात्र.
भनेपछि त्यति धेरै जमघट भएन?
यसलाई वास्तविकता भन्दाखेरि जमघट गराउनु पर्ने परिस्थितिको विवाह ममा चाहिँ थिएन.
हजुर.
किनभने मैले अघि नै पनि भनिसकेँ ममा पारिवारिक एउटा सङ्कट चाहिँ थियो जुन मैले यहाँ अहिले व्यक्त गर्न पनि सक्दिनँ. त्यस कारणले गर्दाखेरि र त्यसलाई अत्यन्त बाजा बजाएर नै बिहा गर्नको लागि मेरो घर परिवारले पनि समर्थन चाहिँ गर्नुहुन्न थियो. त्यो परिस्थिति चाहिँ रहेको चाहिँ थियो, जसको कारणले गर्दाखेरि मैले आफ्ना इष्टमित्र र साथीहरूलाई त्यहाँ बुटोलमा बस्ने मेरो आफन्त र साथीभाइले बोलाएर अनि सिद्ध बाबाबाट बिहा गरेर अनि बुटोलमै भोज गराएर अनि मैले गएर र घर गइसकेपछि आफन्त सबै दाजुभाइलाई बोलाएर घर भित्राउने काम चाहिँ भयो र ढोकभेट हुने चाहिँ काम चाहिँ गरियो.
नमुनाजी,
हजुर,
जस्तो मिनके सरजीले तपाईँहरू एउटै स्कुलमा काम गर्दै गर्दाखेरि उहाँले एउटा पत्र लेखेर तपाईँलाई दिनुभयो, त्यो पत्रप्रति तपाईँ एकदम आकर्षित हुनुभयो, उहाँले जे कुरा लेख्नु भएको थियो त्यसमा सहमति जनाउनु भयो. जब तपाईँहरू दुईजना वैवाहिक बन्धनमा बाँधिने अनुबन्धित हुने भित्री खालको सहमति भयो, त्यो कुरा घरमा चाहिँ कसरी गर्नुभयो?
घरमा त मेरो तर्फबाट त कसरी नै भन्दा पनि म प्रस्तुति अब बुवा आमासँग थिइनँ, म हजुरबुवा हजुरआमासँग थिएँ शङ्खरनगरमा. उहाँसँग त भन्ने मसँग हिम्मतै आएन, त्यस कारण मेरो धर्म दाजु र भाउजू हुनुहुन्थ्यो, उहाँसँग नै सहमति मागेको हो मैले.
अनि के भन्नुभयो उहाँले?
उहाँहरूले त उहाँलाई अब उहाँ मिर्गा सरलाई पहिल्यैदेखि चिन्दै आइरहनु भएको, उहाँसँग बस्ने उहाँको बारेमा अनि मेरो एकजना अङ्कल भाइस प्रिन्सिपल आइडियलमै भाइस प्रिन्सिपलको रूपमा काम गर्नुहुन्थ्यो, उहाँले पनि अनुमति दिनुभयो. त्यसपछि उहाँबाटै अनुमति पाएर नै म अगाडि बढेको.
बुटवलको सिद्ध बाबा मन्दिरमा विवाह गर्नुभयो, विवाह गरेपछि कहाँ लिएर जानुभयो?
मेरो घर पाल्पारामपुर, मैले जानकारी गराएको चाहिँ थिएँ घरमा र बुवाले नै यति गते साइज चाहिन्छ यति बेला नै बिहा चाहिँ गर्नु भनेर मलाई भन्नुभएको चाहिँ थियो र यो बिहा गर्नुभन्दा अगाडि नै म घरमा सल्लाह लिन चाहिँ गएको चाहिँ थिएँ र घरमा सबै दाजुभाइ बसेर बुवा आमाहरू चाहिँ बसेर अनि सल्लाह गरिसकेपछि ल ठिक छ भन्ने अनुमति पाएर म फेरि बुटोल चाहिँ गएँ र बुटोल गइसकेपछि त्यही तिथिअनुसार मितिअनुसार विवाह गरिसकेपछि घरमा लिएर चाहिँ मैले चाहिँ गएँ र घरमा लिएर गइसकेपछि छोरो आइपुग्ने बेला भयो, बुहारी लिएर भनिसकेपछि बुवाले सबै आफ्ना इष्टमित्र दाजुभाइलाई बोलाउनु भएको चाहिँ थियो र म घरमा पुग्दा मेरा इष्टमित्र सबै आइपुग्नु भएको चाहिँ थियो हाम्रो स्वागत गर्नको लागि
हजुर
र हामीले आफ्नो चाहिँ हिन्दू परम्परा अनुसार नै भित्राइसकेपछि सबै कामहरू चाहिँ कार्यहरू चाहिँ गऱ्यौँ
भनेपछि तपाईँलाई विवाह गरेर घरमा गइसके पछाडि पनि सुरु सुरुका दिनहरूमा उहाँसँग बोल्नको लागि कुनै असहज भएन
असहज भएन किनकि त्यहाँ दिदी नै मेरो साथीको रूपमा प्रस्तुति भइदिनु भयो उहाँको दिदी हुनुहुन्थ्यो साथीको रूपमा प्रस्तुति भएर यस्तो छ मेरो पारिवारिक परिवेश यसरी जाऊ भनेर अत्यन्तै साथीको रूपमा उहाँले सबै कुराहरू मलाई बताइदिँदै बाटो देखाउँदै मार्ग निर्देशन गर्दै जानुभयो अत्यन्तै सजिलो तरिकाबाट उहाँको दिदीको सहयोगबाट म सहज तरिकाबाट परिवारमा घुलमिलाउन पुगेँ
त्यो विवाहपछिका सुरु सुरुका दिनहरूमा तपाईँहरू बिचमा अबको चाहिँ दाम्पत्य जीवनलाई कसरी अगाडि बढाउने अब के गर्ने कसो गर्ने भनेर कतिको छलफल भयो
हामीमा छलफल चाहिँ हुन्थ्यो जीवनसाथी बनिसकेपछि अलिकत परिवारलाई समय दिनुपर्छ भन्ने जोड उहाँको चाहिँ हुन्थ्यो र मैले पेसामा लागिसकेपछि अलि विद्यालयलाई पनि टाइम चाहिँ दिनुपर्छ आफ्नो इमेज बनाउनुपर्छ भन्ने म चाहिँ गर्थेँ भने उहाँले चाहिँ होइन घर परिवारलाई पनि समय दिनुपर्छ सबैको चाहना आफ्नो आफ्नो चाहिँ हुन्छ हाम्रो पनि त चाहना आफ्नो मान्छेसँग हिँड्ने अथवा बस्ने रमाइलो गर्ने भन्ने चाहिँ हुन्छ भन्ने विषयमा त अलिकति सामान्य हाम्रो त्यसमा विवाद जस्तो चाहिँ हुन्थ्यो भने अन्य कुराहरूमा हामी एकदम छलफल गरेर सेयरिङ गरेर अगाडि चाहिँ बढ्थ्यौँ हामी
तपाईँहरू जुन पहिला चिनजान थियो हामी एउटै स्कुलमा सँगै काम गऱ्यौँ भनेर भन्नुभयो त्यो कति समय सँगै काम गर्नुभएको थियो स्कुलमा छँदाखेरि
स्कुलमा छँदाखेरि त उहाँ अब डिग्री पढ्ने सिलसिलामा पुसमा जोइन हुनुभएको थियो म पहिले नै आबद्ध थिएँ आइडल इङ्ग्लिस बोर्डिङ स्कुल दिपनगरमा
हजुर
पुसमा फागुन चाहिँ जम्मा 4 महिनाको हाम्रो समय थियो उहाँसँग घुलमिल हुने समय भनेको
त्यो 4 महिनाको अवधिमा तपाईँहरूले एक्लै अर्कोलाई राम्रोसँग चिन्ने राम्रोसँग बुझ्ने त्यो अवसर पुरै पाए जस्तो लाग्यो कि लागेन
मलाई त लाग्यो किनभने मैले एकजना अत्यन्त असल जीवनसाथी छान्नु चाहिँ पर्छ र मैले चाहिँ छानिनँ भने मेरो जीवनमा अत्यन्त अवरोध अवस्था आउन चाहिँ सक्छ र मेरो जीवन अन्धकार नै हुने छ र म धेरै दुखित भएर मेरो जीवनहरू बिताउनु पर्ने छ भन्ने मेरो सोच भएको कारणले गर्दाखेरि मैले छिटै नै समयमा अत्यन्त असल जीवनसाथी खोज्नुपर्छ भन्ने सन्दर्भ भएको कारणले गर्दाखेरि नै म 4 महिनाभित्र एउटा रोजना चाहिँ सफल भएँ जसको कारणले गर्दाखेरि जीवनसाथी बनेको यत्र वर्षसम्म आउँदाको अवस्थामा मलाई कुनै पनि दुःख र पीडा चाहिँ अहिले भएको चाहिँ छैन म अलिकत एउटा स्याडनेस अपसेट देख्ने बित्तिकै के भयो कसो भयो यस्तो हुनु हुँदैन भनेर आइहाल्छन् मलाई हँसाइहाल्छन् र मलाई खुसी बनाइहाल्छन् त्यसमा म अत्यन्त खुसी चाहिँ छु म आफूलाई भाग्यमानी चाहिँ मान्छु मैले एकदम
बुझ्न पायौँ पनि अब पाएनौँ पनि पछि बुझ्दै पनि गयौँ है अब सम्बन्ध जोडिएपछि पनि जुनमा बाँधियौँ त्यसमा अब समस्यामा थियो उहाँको परिवारमा त्यो समस्याबाट नै म केही त्यसको त समस्यालाई म समाधान गर्छु त्यहाँ मैले खुसी भर्छु र नयाँ पाटो ल्याउँछु नै भनेर म सहमति भएकी थिएँ अब त्यही पाटोलाई चाहिँ यहाँसम्म ल्याएकी छु अझसम्म खुसी नै हुनुहुन्छ परिवार अगाडि नै बढाएछ सुन्दर खुसी र अनि सुखी परिवार छ भन्ने मैले महसुस गरेको थिएँ
जस्तो अलिकति तपाईँहरू बिचको यो बानी व्यवहारको बारेमा कुराकानी गरौँ जसमा तपाईँहरूको राम्रो बानी व्यवहारले गर्दाखेरि तपाईँहरू बिचको आत्मीयता तपाईँहरू बिचको सामिप्यतालाई अझै प्रगाढ बनाउने काम गर्छ भने त्यसमा चाहिँ तपाईँहरू बिचको नराम्रो बानी केलाउँदाखेरि तपाईँहरूले आफ्नो कमजोरी सुधार्ने मौका पनि पाउनुहुन्छ यो बिचमा तपाईँहरू बिचको राम्रो नराम्रो बानीको कुराकानी गर्दाखेरि म मिन्के सरजीलाई सोध्न चाहन्छु जस्तो नमुनाजीको सबभन्दा राम्रो बानी उहाँको एकदमै मनपर्ने बानी तपाईँलाई के लाग्छ
उहाँको बानी अत्यन्त सहयोग गर्ने र मेलमिलापको चाहिँ भावना एकदम मलाई त्यो चाहिँ मनपर्छ र कुनै पनि चिज सेयर गर्नु चाहिँ पर्छ भन्ने जुन विचार चाहिँ छ त्यो मलाई एकदम मनपर्छ उहाँको छिटो घुलमिल चाहिँ हुने अथवा सेयरिङ गर्ने त्यो चाहिँ बानी मलाई मनपर्छ
उनले यो बानी सुधार गर्दैदेखि हुन्थ्यो यो बानी परिवर्तन गर्दै हुन्थ्यो भन्ने पनि लागेको हुन्छ नि त्यस्तो चाहिँ उहाँले सुधार गर्नुपर्ने बानी के देख्नु भएको छ
बानी सबै राम्रा चाहिँ छन् तर एउटा अलिकति सुधार गर्नुपर्ने चाहिँ के छ भनेको तुरुन्त हुनुपर्ने र त्यसपछि त्यो भएन भने छिटो अलिकति रिसाइहाल्ने त्यो चाहिँ अलिकति नराम्रो बानी त्यो चाहिँ सुधार हुनुपर्ने त्यो चाहिँ देख्छु मैले अरू त मैले केही पनि देख्दिनँ त्यस्तो छैन एकदम राम्रो चाहिन्छ
नमुनाजी
अत्यन्तै मनपर्ने बानी कामप्रतिको लगाव
हजुर
उहाँ जुन संस्थामा रहनुहुन्छ जुन ठाउँमा हुनुहुन्छ त्यहाँ अत्यन्तै कामप्रतिको लगाव मनपर्छ र उहाँको मनपर्न पर्ने बानी परिवारलाई अत्यन्तै कमै दिनुहुन्छ के समय. परिवारप्रतिको उत्तरदायित्व चाहिँ कामभन्दा थोरै दिए पनि हुन्छ, घरमा छन् नि भन्ने स्वभाव छ, त्यो चाहिँ अलिकति लम्ब्याइदिए हुन्थ्यो कि भन्ने मात्रै चाहना छ, अरू केही पनि छैन.
तपाईँहरू वैवाहिक बन्धनमा बाँधिएको कति समय भयो?
हाम्रो समय भन्नुपर्दाखेरि वर्ष यति चाहिँ नतोकौँ, यसले अलिकति कहीँ समस्या पनि पार्न चाहिँ सक्छ.
हजुर, अहिले चाहिँ त्यसलाई नबनाऊ,
किनकि पहिले नै परिस्थिति समस्या भनेर बुझिसक्नुभयो, त्यो समस्यासँग यो पनि जोडिन्छ होला, कतै ठेस पनि पहुँचिन्छ होला भनेर चाहिँ यति वर्ष भयो भनेर नै लाभ नै भयो. छोराछोरी हुर्के, अब ठुला छोराछोरी दुईवटा छोरीहरू छन्, एउटा छोरो छोरी नै अब ब्याचलर पढ्ने भए त्यही समयावधि कति भयो होला भनेर अनुमान गर्न सकिन्छ.
अलिकति माया फिरेतीको कुराकानी गरौँ. मिन्के सरजीले चाहिँ कस्तो खालको व्यवहार तपाईँलाई देखाउँदाखेरि, कस्तो खालको व्यवहार दर्शाउँदाखेरि उहाँले मलाई चाहिँ एकदमै माया गर्नुभएको छ भने जस्तो अनुभूति हुन्छ तपाईँलाई?
आज मलाई भोक लागेको छ, आज सँगै बसेर खाना खाऊ है, आज यस्तो कुरा बनाऊ, आज मलाई फुर्सद छ, दुई घन्टा बसौँ, परिवारमा घुलमिल गरौँ, सुख दुःख साटौँ भने त्यही दिन नै मलाई सुख र एकदम माया गर्छु फिलिङ हुन्छ.
कहिले काहीँ चाहिँ त्यो रिस उठ्ने व्यवहार, मन नपर्ने व्यवहार दर्शाउनुहुन्छ कि हुन्न?
दर्शाउनुहुन्छ नि. स्कुलको जुन अब कार्यफाँट एउटै छ, एउटै फाँटको कुरा, घरमा आएर पनि यस्तो गर्नु पर्थ्यो है भनेर फेरि घरमा चाहिँ स्कुलको कुरा ल्याउनु भयो भने अत्यन्त रिस उठ्ने अवस्था आउँछ त्यति बेला.
मिन्के सरजी
भन्नुहोस्,
तपाईँलाई चाहिँ नमुनाजीले कस्तो खालको व्यवहार दर्शाउँदाखेरि, कस्तो खालको व्यवहार गर्दाखेरि आज मलाई मेरी जीवन सङ्गिनले असाध्यै माया गरेकी छन्, मलाई चाहिँ एकदम माया गरे जस्तो अनुभूति भएको छ भने जस्तो लाग्छ?
म चिल्लो कुरामा र चिप्लो कुरामा बढी माया हुन्छ भन्दा पनि खस्रोमा बढी माया हुन्छ भन्ने सोच भएको चाहिँ एउटा व्यक्ति चाहिँ हुँ म. त्यस कारणले गर्दाखेरि हामी अचम्म पनि पर्छौँ र यो समाज पनि अचम्म नै पर्छ, किनभने हामी एकदम खुलेर सेयरिङ चाहिँ गर्ने चाहिँ मान्छे हो. हामीमा कहिले पनि यो कान्छी कालो भनेर हामी कहिले पनि बोलाएनौँ, जसको कारणले गर्दाखेरि हाम्रो माया र ममता भनेको 24 घन्टामा उही एउटै प्रकारको चाहिँ टेम्परेचर चाहिँ हुन्छ. जुन जस्तो मान्छेको एउटा प्रेसर 120/80 भयो चाहिँ हामीहरूको पनि पहिलो दिनदेखि नै अहिलेसम्मको हाम्रो 120/80 नै छ. 97.8 डिग्री त्यो फरेनहाइट हट टेम्परेचर जुन बढीको छ त्यही नै हामीमा रहेको चाहिँ छ. तर यो हुँदाहुँदै पनि कहिलेकाहीँ अत्यन्त मुस्कान गरेर बोलाउँदाखेरि बाबा राजा भनेर जस्तो बोलाउँदाखेरि मैले अत्यन्त माया पाएको जस्तो अनुभव मैले चाहिँ पाउँछु.
हामी यति बेला कार्यक्रमको बिचमा छौँ. तपाईँ यति बेला सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत कार्यक्रम जीवनसाथी सुनिरहनु भएको छ. आजको कार्यक्रममा हामी तिलकपुर गाविस वडा नम्बर 6 बासा बसही शिव मन्दिर टोल नवलपरासीमा बस्नुहुने मिनकेश्वर शर्मा र नमुना गेवालीसँग उहाँको दाम्पत्य जीवनको बारेमा कुराकानी गरेका छौँ. यति बेला हामी कार्यक्रमको बिचमा छौँ. यो बिचमा हामी एउटा सानो गेम खेल्छौँ. यो गेममा मैले तपाईँहरू दुवैजनालाई केही प्रश्नहरू सोध्छु, त्यसको उत्तर दिनुपर्ने हुन्छ तपाईँहरूले. यो प्रश्नको उत्तर दिनको लागि तपाईँहरू दुवैजना तयार हुनुहुन्छ?
एकदम तयार छौँ,
तयारी छौँ.
उसो भए म मिन्के सरजीबाट प्रश्न सुरु गर्छु है त.
सुन्छ, सुन्नुहोस्.
तपाईँहरू दुईजना वैवाहिक बन्धनमा बाँधिएको मिति भनिदिनुहोस् न.
मिति 4 गते.
नमुनाजीको जन्ममिति भनिदिनुहोस्.
2037 साल असार 1 गते.
कुन बारको हुनुहुन्छ?
शनिबार.
नमुनाजी ठिक छ?
ठिक छ.
मिन्के सरजी
हजुर,
अहिले नमुनाजीले कानमा लगाउनु भएको टप के रिङ?
कुनै पनि छैन, लगाएकै छैन. टप पनि होइन, रिङ पनि होइन, लगाएकै छैन.
हेर्नुभयो कि?
हेरेकै छैन. आफ्नो जीवनसाथीको बारे त प्रत्येक दिन बिहानै अवलोकन गरिन्छ नि त, त्यसै कारणले गर्दाखेरि यो कुरा थाहा हुन्छ.
के लगाउनु भएको छ?
म केही पनि लगाएकी छैन.
अहिले मिन्केश्वरजीले हातमा घडी लगाउनु भएको छ कि बाला?
घडी पनि लगाउनु भएको छैन, बाला पनि लगाउनु भएको छैन.
सही उत्तर हो.
भनेपछि तपाईँहरू दुवैजनाले एकले अर्कोलाई राम्रोसँग ख्याल गर्नु हुँदो रहेछ.
बिहान उठ्दा के हुन्छ, स्कुल जाँदा के लगाएको हुन्छ, आइसकेपछि घरमा काम गर्ने बेलामा ती चिज र वस्तुहरू काटिन्छ काटिन्न. हामी एकअर्कालाई एकदम पहिलेदेखि नै हेर्ने बानी भएको कारणले गर्दाखेरि यसमा हामीलाई कसैले पनि झोकाउनु चाहिँ सक्दैन.
नमुनाजी
स्कुल जाने बेलामा तयारी भइसकेपछि उहाँ कस्तो भएँ भनेर उहाँले मलाई प्रश्न सोध्नुहुन्छ, मैले उहाँलाई अनि एक आपसमा साझेदारी गरेर अगाडि बढ्छु, त्यस कारणले एकदम ख्याल गर्छौँ एक आपसमा हामी दुईजनाको कुराहरू.
अलिकति खानेकुराको विषयमा कुराकानी गरौँ न. हाम्रो नमुनाजीलाई एकदमै मनपर्ने खानेकुरा के मन पार्नुहुन्छ?
उहाँको साधारण खाना मनपर्छ र त्यसमा उहाँलाई अत्यन्त मनपर्ने भनेको साग अनि त्यहाँ त्यसपछि हरियो सागसब्जी भनौँ, दाल र सादा खाना भात, यही नै मनपर्छ।
कहिलेकाहीँ मेरो श्रीमतीलाई चाहिँ हरियो सागपात मनपर्छ, नर्मल सामान्य दाल भात तरकारी मन पराउँछन् भनेर कहिलेकाहीँ भान्सामा गएर पकाएर खुवाउने गर्नुभएको छ कि गर्नुभएको छैन?
गर्नुभएको छैन, कहिले नै त्यसो ल्याइदिनु भए पनि छैन, गर्नुभएको छैन। कहिलेकाहीँ चाहिँ के पकाइछौ, खै हेरौँ मिठो छ कि छैन भनेर चाहिँ सोध्नुहुन्छ।
तपाईँ त गृहिणी मान्छे, सधैँ भान्सामा व्यस्त हुनुहुन्छ बिहान बेलुका होइन, सधैँभरि भान्सामा काम गरिरहँदाखेरि कहिलेकाहीँ चाहिँ श्रीमानले पनि पकाएर खाने दिएदेखि कस्तो हुन्थ्यो होला भने जस्तो लाग्छै लाग्दैन?
सबैका श्रीमतीलाई लाग्छ होला नि, त्यो पनि मलाई लाग्छ, तर त्यसको सहयोग अझसम्म मैले पाएकी छैन।
मिनके सरजी,
मलाई त्यो खालको अवस्थै परेन, किनभने त्यो खालको वातावरण मिलेको कि या नमिलेको या म आफै अल्छी भएको हो कि त्यो मैले जान्न चाहिँ सकिनँ। र मेरो कान्छी छोरीले शुद्ध खाना पकाउन सिपाल भइसकेको कारणले गर्दाखेरि कहिलेकाहीँ मलाई पर्दाको अवस्थामा पनि होइन बाबा हामी गर्ने हो, हामीले चाहिँ गर्छौँ, तपाईँले पकाउनु पर्दैन भनेर चाहिँ उनीहरूले नि पकाउनु चाहिँ दिँदैनन्। त्यस कारणले गर्दाखेरि त्यही भएर जस्तो खाना पकाएर दिए पनि मैले एकदम अमृत रूप जस्तो मानेर चाहिँ म खाना चाहिँ खान्छु।
अलिकति सन्तानको विषयमा कुराकानी गरौँ, छोराछोरी कति हुनुहुन्छ?
दुईवटा छोरी एकवटा छोरा।
ठुलो छोरी अहिले बिबिएस फर्स्ट इयर पढ्छिन्, अनि कान्छी छोरी कक्षा 9 चाहिँ पढ्छिन् भने छोरो 7 चाहिँ पढ्छ।
जस्तो यो सन्तान जन्माउने विषयमा, सन्तान कति जन्माउने, कति वर्षको अन्तरमा जन्माउने, कहिले जन्माउने भन्ने विषयमा तपाईँहरू बिचमा छलफल भयो कि भएन?
अनि छलफल हुन्छ, हाम्रो एकदम साझेदारी चाहिँ हुन्छ, र आफ्नो मनको सन्तोष भन्दा पनि आफ्नो बुवा आमाको पनि त्यसमा अलिकत इच्छा हुँदो रहेछ सन्तानमाथि। र हामीले त छोरी पाइसकेपछि बन्द गर्ने भन्ने पनि हामी सोच गरेका चाहिँ थियौँ, तर मेरो आमा म आफू एक्लै छोरो भएर पनि होला भविष्य चाहिन्छ, यदि तैँले छोरा पाइनस् भने मलाई आमा पनि भन्नु पर्दैन भन्ने खालको अलिकत सानो सोच राखिदिएको कारणले गर्दाखेरि पनि आफ्नो सन्तोष भन्दा पनि आमाको सन्तोषलाई पनि हामीले
मान्नुपर्ने पारिवारिक दबाब आयो,
पारिवारिक दबाब चाहिँ आयो।
यो सन्तान जन्माउने विषयमा तपाईँहरू बिचमा ल अब चाहिँ यति वर्षको अन्तरमा जन्माउने, यसरी जन्माउने भन्ने विषयमा छलफल भएको हो?
छलफल भएको त होइन, अब त्यस्तै अब उमेरको उसबन्दी नै भयो होला, छलफल नभए पनि भगवान्ले नै उमेर अब छोराछोरी 4-5 वर्षको अन्तरालमै जन्मिए भन्दा पनि हुन्छ।
जस्तो यो सन्तान जन्माउने विषयमा, सन्तान कति जन्माउने, कति वर्षको अन्तरमा जन्माउने, के जन्माउने भन्ने विषयमा श्रीमान श्रीमती बिचमा छलफल हुनु कतिको आवश्यक छ?
अत्यन्तै जरुरी छ, किनकि छोराछोरीको स्वास्थ्यदेखि लिएर अब अगाडि बढ्ने उनीहरूका उमेर क्रममा हामीले धेरै समय दिनुपर्ने हुन्छ, बुबा आमा परिवारले अत्यन्तै समयको अन्तराल राखेर हामी अगाडि बढ्यौँ भने छोराछोरीलाई दिने समय, उनीहरूलाई दिने व्यवहार, उनीहरूप्रतिको स्वास्थ्य हेरविचारहरू हामी अत्यन्तै ध्यानपूर्वक अगाडि रूपमा बढाउन सक्छौँ होला जस्तो लाग्छ मलाई।
जुन छोराछोरी छन् भनेर भन्नुभयो, उहाँहरूको भविष्यको लागि चाहिँ कस्तो सोचिरहनु भएको छ?
यो हामी छोराछोरी हुन् यिनीहरूलाई अलग राख्नुपर्छ भनेर हामी त्यो कहिले पनि हामी चाहिँ त्यो सोचबाट हामी कहिले पनि टाढा चाहिँ रहेनौँ।
हजुर,
छोराछोरीलाई राखेर के बन्ने, कसो बन्ने, तिम्रो चाहना के छ र तिमी के बन्ने सोच राखेका चाहिँ छौ, र मैले के गर्दा तिमीहरूलाई सुख र सुविधा हुन्छ पढ्नको लागि, त्यो बाथरूम चाहिँ मिल्छ ल भन भनेर हामी एउटा समझदारीबाट हामी चाहिँ जान्छौँ। हामी श्रीमान र श्रीमती बिचको मात्र होइन, हामी छोराछोरी बिचकै सम्झौताबाट हामी चाहिँ अगाडि चाहिँ बढ्छौँ र हाम्रो छलफल चाहिँ हुन्छ यो विषयमा एकदम।
नमुनाजी
हजुर भन्नुहोस्।
तपाईँहरू वैवाहिक बन्धनमा बाँधिएको धेरै लामो समय भइसक्यो, वैवाहिक बन्धनमा बाँधिएदेखि यहाँसम्म आइपुग्दाखेरि तपाईँहरूले जे जति भोग्नुभयो, जे जति मनन गर्नुभयो, त्यो तपाईँहरूले भोगेको भोगाइमा, तपाईँहरूले मनन गरेको त्यो अनुभवमा जीवनसाथी भने के रहेछ?
जीवनसाथी भनेको एक आपसको आत्मीयतालाई अगाडि बढाएर जीवनका सुख दुःख उतार चढाव बाढी पहिरो उथल पुथल हुन्छ नि जीवनमा पनि, जसरी प्रकृतिले काँचुली फेर्छ जीवनले पनि त्यस्तै काँचुली फेर्छ, त्यससँग सङ्घर्षसँगै समयको चक्र प्रकृतिको नियम जसरी घुम्छ जीवनको जीवनसाथीको चक्रव्यूह पनि त्यस्तै नै घुम्छ जस्तै लाग्यो मलाई।
मिनकेशजी
भन्नुहोस्।
जस्तो एउटा परिवारलाई सफल बनाउनको लागि, एउटा परिवारलाई सही मार्गमा डोर्याउनको लागि एउटा महिलाको भूमिका, एउटा गृहिणीको भूमिका, एउटा जीवनसाथीको भूमिका कस्तो हुँदो रहेछ?
यो अत्यन्त सान्दर्भिक प्रश्न लाग्यो मलाई र सोध्नुभयो, यसको लागि तपाईँलाई धन्यवाद दिन चाहिँ चाहन्छु। वास्तवमा एउटा असल बाबा भन्दा असल आमा नै बढी उत्तम हुँदो रहेछ. घर कस्तो बनाउने भन्ने खालको कुराहरू बाबा भन्दा पनि गृहिणीको चाहिँ अत्यन्त महत्त्वपूर्ण भूमिका यसमा चाहिँ हुन्छ. र हामीले सुन्दै आइरहेको चाहिँ कुरा हो, जुन घरमा नारीलाई मान सम्मान गरिन्छ, एउटा लक्ष्मीको रूपमा पुजिन्छ, त्यो घर अत्यन्त स्वर्ग हुन्छ र त्यो घर अत्यन्त शान्त वातावरण चाहिँ हुन्छ भन्ने चाहिँ छ. त्यस कारणले गर्दाखेरि गृहिणीबाट नै घरको अत्यन्त स्वच्छ वातावरण चाहिँ हुन्छ भन्ने मलाई चाहिँ लाग्छ र त्यो भूमिका अत्यन्त महत्त्वपूर्ण चाहिँ हुन्छ भन्ने मैले मानेको चाहिँ छु.
नमुनाजी
हजुर,
जीवनसाथी रोज्ने बेलामा कुन कुन कुराहरूमा ध्यान पुर्याउनु पर्दो रहेछ, कस्तो खालको जीवनसाथी रोज्नु पर्दो रहेछ?
जीवनसाथी रोज्नु पर्दा सधैँ आफ्ना कुराहरूमा सहयात्री भएर दुःख सुखसँगै दुःख सुखका पाटाहरूलाई सँगसँगै सहयात्रीको रूपमा अगाडि बढाउने जीवनसाथी रोज्नुपर्छ जस्तो लाग्छ.
विवाह गर्ने चाहिँ क्रममा मैले आफूले जानेअनुसार जुन हामी पढ्छौँ अल्फाबेटिकल लेटर एबिसिडी यो पाँच तरिकाको क्याटेगोरीमा पर्नेलाई रोज्नुपर्छ भन्ने मेरो मान्यता हो. जसमा ए भनेको एबिलिटी खुबी सक्षमता, केटीमा कहिलेकाहीँ लोग्निनु हुँदाको बेलामा पनि अथवा कमाइ गर्ने चाहिँ क्रममा विदेश जानु पर्ला अथवा अन्यन्त्र जिल्लामा बसेर काम गर्नु पर्ला त्यति बेला चाहिँ म घरमा एक्लै बस्छु र मैले घरमा गर्नुपर्छ, श्रीमानले बाहिर गरेको चाहिँ छ मैले घरमा गर्नुपर्छ, म पछि हट्नुहुन्न भन्ने खालको क्षमतावान छ कि छैन, त्यो एबिलिटी भएको एउटा. र बी भनेको एउटा ब्युटी, आफूसँग पनि हिँड्न सुहाउने खालको, कहीँ यात्रा गर्ने चाहिँ क्रममा कहीँ पार्टीमा चाहिँ जाँदाखेरि पनि आफूसँग एउटा मिल्ने खालको पनि हुनु पऱ्यो. सी भनेको क्यारेक्टर, चरित्र कस्तो खालको चाहिँ छ, होइन उत्याउलोपन चाहिँ छ कि उश्रृङ्खला त भन्ने चाहिँ छ कि बढी एकदम शरीरलाई पनि नसुहाउने तरिकाको कपडा लगाएर हिँड्ने हो कि पाउडरै पाउडर लगाएर चाहिँ हिँड्ने हो कि के हो कसो छ त्यसमा एउटा. र डी भनेको डिसिप्लिन, अनुशासन, होइन आफूभन्दा सानो ठुला मान्छेसँग कस्तो बोल्छ, के गर्छ, कसो गर्छ, होइन घरमा सासूलाई कस्तो खालको व्यवहार गर्छ अनि जेठाजु दिवर छोराछोरीमा कस्तो खालको व्यवहार गर्ने एउटा अनुशासन. यी भनेको एजुकेटेड शिक्षित नारी हो. यो पाँचवटा चाहिँ लाई मैले मान्यता चाहिँ दिन्छु यसमा पाँचवटा विषयमा भएकोलाई चाहिँ बिहा गर्दा राम्रो हुन्छ भन्ने मलाई लाग्छ.
अलिकति त्यो विवाह गर्ने प्रसङ्गतिर जाउँ न. जस्तो विवाह गर्दाखेरिमा विभिन्न तरिकाबाट विवाह गर्ने चलन छ, कोही मन्दिरमा गएर विवाह गर्नुहुन्छ, कोही घरमा चाहिँ ठुलो पार्टी भोज लगाएर गर्नुहुन्छ, होइन त्यसमा पनि खर्चका आफ्नै सीमाहरू हुन्छन्. वास्तवमै विवाह गर्दाखेरि चाहिँ कस्तो खालको विवाह गर्नुपर्छ भन्ने जस्तो लाग्छ तपाईँलाई?
मलाई त स्टेज बिहा मनपर्छ मलाई, किनभने बिहामा चाहिँ खर्च गरेर भाडाभुडो गर्न चाहिँ हुन्न भन्ने मेरो चाहिँ मान्यता हो. किनभने छोरीलाई पढाउँदा त्यसै खर्च लागेको चाहिँ हुन्छ र त्यही खर्च तिर्न नसकेर छोरालाई विदेश पठाउनुपर्छ र त्यही कारण गर्दाखेरि उसका सन्तानहरूले पढ्न चाहिँ पाउँदैन. मैले त खर्च नगरिकन स्टेजमा नै बिहा गर्दा राम्रो हुन्छ. त्यति बेलै आफ्नो इष्टमित्रलाई बोलाउने, चिया बिस्कुट खाएर चाहिँ पठाउने अनि छोरी चाहिँ ज्वाइँलाई माला लगाइदियो अनि त्यो बिदाभरि चाहिँ गराएर चाहिँ पठाउने. म यो चाहिँ सोच भएको मान्छे हुँ.
विवाह गर्ने तरिकाहरू फरक छन्, जस्तो मागेर गरिने विवाह छ, भागेर गरिने विवाह छ, होइन आजभोलि पछिल्लो समयमा आएर धेरै थरीका विवाहहरू प्रचलनमा छन्। तपाईँलाई चाहिँ साँच्चीकै कस्तो खालको विवाह गर्ने तरिका, कस्तो खालको विवाह गर्ने संस्कार ठिक लाग्छ?
दुवै परिवारबिचको समझदारी,
हजुर,
केटा पक्ष पनि केटी पक्ष पनि, बुबा आमा परिवार अनि केटी पक्षको पनि बुबा आमा परिवार, छोटो मिठो त्यति भड्किलो नहोस्, दुवै परिवारलाई त्यस्तो समस्या नआइपरोस् आर्थिक रूपमा, साधारण किसिमको विवाह मनपर्छ.
मलाई माई बिहा नै मनपर्छ किनभने यसमा दुवैजना समझदारीबाट अगाडि बढेको चाहिँ हुन्छ. केटीले पनि आफ्नो समस्या राखेको अवस्था हुन्छ र केटाले पनि आफ्नो घर परिवारको सबै कुराहरू समस्या राखेको चाहिँ हुन्छ. यसमा दुवैजनाले सहमति जनाएको चाहिँ हुन्छ. मन सन्तोष भएको कारण गर्दाखेरि फ्राकिलो बाटोमा हिँडेको जस्तो आफूलाई फिलिङ चाहिँ हुन्छ र कुनै पनि अप्ठ्यारो परिस्थिति पर्दाको चाहिँ अवस्थामा हिजो हामी यसरी कोठामा चाहिँ बसेर सम्झौता गरेका थियौँ नि बिर्स्यौँ र भन्ने बित्तिकै हो अनि मैले गरेको चाहिँ थिएँ, यसमा मैले तनाव उहाँलाई दिनु चाहिँ हुन्न र त्यसपछि श्रीमानले पनि मैले श्रीमतीलाई तनाव दिन चाहिँ हुँदैन, हामी सम्झौतामा चाहिँ गएको हुँ भन्ने एउटा सोच फ्राकिलो हुन जानी भएको कारणले गर्दाखेरि कुनै पनि समस्या आउने बित्तिकै समाधानको बाटो आउने भएको कारणले गर्दाखेरि नै यो माई बिहा नै मलाई चाहिँ बढी चाहिँ मनपर्छ.
अब हामी यो कुराकानीको अन्तिम अन्तिममा छौँ. अब अन्त्यमा तपाईँहरूले अबको यहाँहरूको दाम्पत्य जीवन, अबको भावी जीवन कसरी बिताउने, के गर्ने, कसो गर्ने भन्ने विषयमा चाहिँ कस्तो खालको प्लान बनाउनु भएको छ?
आफ्नो भविष्य भन्दा पनि आफ्नो जीवनसाथीका चाहिँ भविष्य भन्दा पनि हामीले आफ्नो बालबच्चाको लागि धेरै छलफल गरेका चाहिँ छौँ र बालबच्चाको सोच पनि विदेश गएर पढ्ने भन्ने योजना उनीहरूको रहेको कारणले गर्दाखेरि त्यो योजनालाई कसरी सफल बनाउने त नि र हामीले त्यो योजना सफल बनाउनु लागि हामी जीवनसाथीले के कस्तो खालको कार्य गर्दा र कस्तो खालको काम गर्दा तिनीहरूको मिड पोइन्ट हुन जान सक्छ भन्ने विषयलाई हामी छलफल त्यो खालको योजना चाहिँ बनाएका चाहिँ छौँ।
छोराछोरीको अब उच्च प्राथमिकता अब शिक्षातर्फै लागौँ, शिक्षातर्फको लागि अब बाहिर जाने योजना छ उनीहरूका लागि, अब कसरी राम्रो हुन्छ, बाहिर पनि कस्ता राम्रा छन् विश्वविद्यालयहरू, उनीहरूको बारेमा मात्रै छलफल भइरहेको छ।
हुन्छ, अहिलेलाई हामी यो कुराकानी यहीँ टुङ्ग्याउँछौँ। कार्यक्रममा सहभागी बन्नुभयो, आफ्ना जीवनका अनुभव अनुभूतिहरू राखिदिनु भयो, तपाईँहरूलाई कार्यक्रममा सहभागी भइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। तपाईँहरूको यो दाम्पत्य जीवन अझै सुखमय तरिकाले अगाडि बढोस्, तपाईँहरू बिचको जुन माया प्रेम सद्भाव र सामिप्यता छ यो अझै बढेर जाओस्, तपाईँहरूको उज्जवल भविष्यको लागि मेरो तर्फबाट पनि धेरै धेरै शुभकामना छ।
हस् त धन्यवाद, तपाईँको पनि जीवन अत्यन्त उज्यालोतर्फ चाहिँ जाओस् र जीवनसाथी को चाहिँ सहयोगबाट अगाडि चाहिँ बढोस् भन्ने शुभकामना दिन चाहिँ चाहन्छु।
मेरो पनि शुभकामना सबैको दाम्पत्य जीवन सुखमय होस् र विजय एफएमबाट आज यसरी कुराकानी गर्न अवसर दिनुभएकोमा हजुरलाई र यो एफएम परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
हुन्छ, यहाँहरू दुवैजनालाई कार्यक्रममा सहभागी भएर आफ्ना जीवनका अनुभव अनुभूतिहरू राखिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। आजको कार्यक्रम जीवन साथीमा हामीले तिलकपुर गाविस वडा नम्बर 6 बासाबसही नवलपरासीमा बस्नुहुने मीन केशर शर्मा र नमुना केवालीसँग उहाँहरूको दाम्पत्य जीवनको बारेमा कुराकानी गर्यौं। मीन केशरजी बसन्तपुर जेनिथ इङ्ग्लिस बोर्डिङ स्कूल तिलकपुर छ बासाबसही नवलपरासीको पूर्व प्रिन्सिपल, त्यसै गरी लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था तिलकपुर छ बासाबसहीको पूर्व कोषाध्यक्ष हुनुहुन्छ र ज्ञानज्योति एकाडेमी रामनगर नवलपरासीमा अध्यापन गराउँदै आउनुभएको छ भने हाल कुमुदिनी उच्च माध्यमिक विद्यालय बर्दघाट नवलपरासीको एकाडेमिक कोअर्डिनेटर पनि हुनुहुन्छ। त्यसै गरी नमुनाजी गृहिणी हुनुहुन्छ, सौगात सामुदायिक विकास प्रतिष्ठान तिलकपुर छ बासाबसहीको पूर्व सदस्य हुनुहुन्छ भने हाल कुमुदिनी उच्च माध्यमिक विद्यालय बर्दघाट नवलपरासीमा लाइब्रेरियनको रूपमा कार्यरत हुनुहुन्छ। कार्यक्रम जीवन साथी तपाईँलाई कस्तो लाग्छ? कार्यक्रमको बारेमा कुनै सल्लाह सुझाव र प्रतिक्रिया भए हामीलाई लेखी पठाउन सक्नुहुन्छ। पत्राचारको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम जीवन साथी सामुदायिक रेडियो विजय एफएम 101.6 गैंडाकोटाट नवलपरासी, त्यस्तै पोस्ट बक्स नम्बर 88 भरतपुर 10 चितवनको ठेगानामा पत्र पठाउनु भयो भने पनि पत्र हाम्रै हातमा पर्छ। कृपया आफ्नो मनमा लागेका सल्लाह सुझाव र प्रतिक्रिया लेखी पठाउन नबिर्सनुहोला भन्दै अहिलेलाई भने कार्यक्रमबाट बिदा माग्ने समय भएको छ। यतिन्जेलको प्राविधिक सहयोगका लागि नवीन सागर सुवेदीलाई धेरै धन्यवाद। कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद। अर्को हप्ताको आइतबार नयाँ दम्पतिसँगको कुराकानी लिएर हामी पुनः आउनेछौ। तबसम्मका लागि कार्यक्रम जीवन साथीबाट म गोकुल भण्डारी पनि बिदा हुन्छु। नमस्ते, तपाईँको यो साता शुभ रहोस्।